سوره الحجر، بسم الله الرحمن الرحیم. والارض مددناها، اور زمین کو پھیلا دیا ہم نے. اور وہ القینا فیہا رواسیا، اور ہم نے ڈالے اس میں پہاڑ. اس کو بیلنس کرنے کے لیے پہلے اس کو اللہ تعالیٰ نے سٹریچ کیا، اور پھر اس کو بیلنس کرنے کے لیے اس کے اوپر پہاڑ گاڑ دیے، کیونکہ یہ زمین شیک ہو رہی تھی. سبحان اللہ، ایسے ان کو گاڑا ہے اللہ تعالیٰ نے، بالکل بیلنس کر کے، کہ کہیں پہاڑ ہیں اور کہیں سمندر ہیں، ان کے نیچے اتنی کھائیاں ہیں، لیکن ان کو اس طرح سے بیلنس کر دیے کہ کہیں ہلتی نہیں ہے یہ. وَأَنبَتْنَا فِيهَا مِن كُلِّ شَيْءٍ مَّوْزُون، اور ہم نے ہر چیز اس میں اگائی ہے مناسب، بیلنسڈ. موزون کا مطلب بیلنسڈ، یعنی زمین میں ہر قسم کی، ایک تو یہ کہ موزوں چیزوں کو اندازے کے مطابق اگایا. جتنی نباتات کی قسمیں ہیں نا، پلانٹس وغیرہ ہیں، گھاس ہے یا کوئی درخت ہے یا کوئی ویڈز ہیں یا کوئی بھی چیز ہے، بیلنس طریقے سے. یہ اللہ تعالیٰ کی، جس کو کہیں گے بیلنس ان پاپولیشن، یہ اس کی بات ہو رہی ہے کہ اس زمین میں کتنی طرح کے پلانٹس ہیں. ایسے ایسے بھی پلانٹس ہیں، ایسے ایسے بھی ویڈز ہیں کہ اگر آپ ان کو بڑھنے کا موقع دیں، وہ اتنے بڑھ جائیں گے، اتنے بڑھ جائیں گے کہ کوئی جگہ نہیں رہے گی، ہر جگہ وہی ہوں گے، اتنے بڑھ جائیں گے. لیکن کیا چیز ان کو روکتی ہے؟ کیا چیز ہے جو ان کو کنٹرول کیے ہوئے؟ کوئی تو ذات ہے جو کہتی ہے بس یہیں تک، اس سے آگے نہیں بڑھنا، ورنہ تو وہ رکنے کا نام ہی نہ لیں. ہر طرف آپ کو زندگی گزارنی مشکل ہو جائے. وہ اتنی تیزی سے بڑھتے ہیں کہ وہ ان کو روکنا مشکل ہو جائے. تو کون یہ بیلنس قائم کرتا ہے کہ فلاں چیز بس اتنی تعداد میں ہو، اس سے زیادہ نہ ہو؟ اللہ تعالیٰ نے یہ انوائرمنٹ میں بیلنس رکھا. اور یہ بیلنس بھی ہمیں بتاتا ہے کہ کوئی ایک رب ہے، کوئی ایک ذات ہے جو اس طرح سے بیلنس رکھے ہوئے. ہر چیز آپ دیکھیں اپنی زبان حال سے، زبان حال سے، یعنی ایسے تو نہیں بول تو نہیں سکتی، لیکن اپنے حال سے پکار پکار کے کہہ رہی ہے، کوئی ہے جس نے مجھے لمٹس میں رکھا ہوا ہے، کوئی ہے، کوئی میرے اوپر ہے. ورنہ سبحان اللہ، اللہ اکبر، جہنم کے اندر اللہ تعالیٰ یہ لمٹ ختم کر دیں گے نا. آپ نے پڑھا ہے نا، جہنمیوں کے جسم کتنے بڑے بڑے ہو جائیں گے کہ ایک ایک داڑھ جو ہے وہ احد پہاڑ کے برابر. تو کوئی بھی چیز اگر حد سے نکل جائے تو کہاں تک پہنچ سکتی ہے؟ اللہ نے ایک حد قائم کر دی ہر چیز کی، ہر چیز کی لمٹ ہے. من کل شئی موزون، جتنی بھی چیزیں اگائی ہیں ان میں، ہر چیز میں بیلنس. آپ کوئی ایک چیز، کوئی اچھی بھی چیز چاہے پلانٹ اگائیں، آپ دیکھ رہے ہیں وہ کتنا بڑھنا شروع ہو جاتا ہے، بڑھتا جاتا ہے، بڑھتا جاتا ہے. پھر اس کے بعد اس کو لمٹ کون کرتا ہے کہ بس یہاں تک ہی ہو؟ اللہ ہے. فرمایا وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَائِش، اسی زمین میں ہم نے تمہاری زندگی کا سامان رکھا، چاہے وہ خوراک ہے، چاہے وہ تمہارا جو پانی ہے، آکسیجن ہے، لباس ہے، جو بھی تمہاری زندگی گزارنے کے لیے تمہیں چاہیے نا، وہ اسی زمین میں ہم نے رکھا ہے، جو تمہاری سسٹیننس کے لیے ضروری ہے، جو تمہارا اچھی طرح رہنے کے لیے تمہارے لیے ضروری ہے. آپ دیکھیں اس زمین سے ہی ہم کھا رہے ہیں نا، اسی سے ہم تیل نکالتے ہیں، اسی سے ہم اپنی گاڑیاں چلاتے ہیں، اسی سے لوہا نکلتا ہے، اسی سے لکڑی نکلتی ہے، اسی سے ہم اپنے لباس تیار کرتے ہیں، اسی زمین میں سے چیزیں نکل رہی ہیں نا، کاٹن ہے یا سلک ہے یا کچھ بھی ہے، اسی زمین سے ہے نا، اسی زمین سے آگ ہے، اسی زمین سے آگ جلاتے ہیں. کوئی چیز بھی آپ کو باہر سے، دوسرے مارس سے امپورٹ کرنی پڑتی ہے؟ ہاں، یا کوئی چیزیں چاند سے جی امپورٹ ہو کے آ رہی ہیں، وہ ابھی اگلے مہینے تک پہنچیں گی؟ نہیں، سب چیز تمہارے لیے یہیں رکھ دی. جو تمہاری نیڈز ہیں وہ اسی سے اللہ تعالیٰ پوری کر رہا ہے، چاہے غذا ہے، چاہے دوا ہے. وَمَن لَّسْتُمْ لَهُ بِرَازِقِينَ، اللہ اکبر، اور ان کے لیے بھی اللہ ہی دیتا ہے معائش جن کو رزق تم نہیں دیتے. آپ تو اپنے گھر کے اتنے سے گارڈن میں ہی پانی دے دیں اور وہ کر لیں تو بڑی بات ہے. आप ये सोचते हैं कि हमेशा ये ख्याल आता है जहन में कि ये जो पहाड़ हैं उनके ऊपर इतने दरख्त हैं, सुबहान अल्लाह, इतनी ग्रीनरी है, या इतने कीड़े मकोड़े हैं, या इतने, इनको कौन पानी दे रहा है, इनको कौन खाद डाल रहा है, इनको कौन टेक केयर कर रहा है, इतनी घास भी उगी हुई है, इतना कुछ है, इन कौन इनको खिला रहा है, या इतने कीड़े मकोड़े हैं जंगलों में, इतने शेर हैं, हाथी हैं, परिंदे हैं, कौन इनको खिला रहा है? हम खिला रहे हैं क्या सबको? तो अपने घर की जरूरियात ही पूरी कर ले, हम कहते हैं वो ही नहीं पूरी होती, हम किस किस को खिलाएंगे? किसी को भी तुम नहीं खिला रहे, चाहे वो पौधे हैं, चाहे जानवर हैं, चाहे परिंदे हैं, चाहे मछलियां हैं समुद्रों में, करोड़ों करोड़ों मखलूक है, तुम थोड़ी उनको खिलाते हैं, कौन खिला रहा है उनको? कोई राज़िक है उनका जो उनको देता है? तुम राज़िक नहीं हो। और फिर जब ये बात इंसान पढ़ता है, मैं हैरान होती हूँ कि इंसानों, तुम्हें इतनी फिक्र है, आबादी बढ़ गई, हमें क्या, हम कहाँ से खाएंगे, वसाइल नहीं है, आबादी बंद करो, बच्चे पैदा करने बंद करो, ये करो, किधर से दुनिया के वसाइल ख़त्म हो रहे हैं। अल्लाह ताला कुरान में फरमाता है, वमल लस तुम लहू भी राज़िक़ीन, नहीं, कितनी मखलूक है जिनको तुम थोड़ी खिलाते हो, इतने जानदार हैं, इतने आप स्पीशीज़ की किस्में ही गिनने शुरू करें तो आपको पता चले कितनी सारी किस्में हैं, पौधों की हैं, चरिंद की, परिंद, हशरात, कितनी सारी चीज़ें हैं, लिविंग थिंग्स हैं। जब उनको खिलाने का इंतज़ाम रब ने किया हुआ, तो तुम्हारी औलाद को नहीं खिलाएगा? उसके लिए वो पैदा होगी तो क्या दुनिया के खजाने ख़त्म हो जाएंगे? वो जो सबको खिला रहा है वो उनको नहीं खिलाएगा? यही एक मोमिन में और एक डिसबिलीवर में फ़र्क है। जो अल्लाह पे बिलीव नहीं करता वो तो यही कहेगा ना, भैया इतनी कैलकुलेशन करके, भैया इतना तेल है, इतना पानी है, इतना है, ये है, इस वक्त तक इस चीज़ ने ख़त्म हो जाना है, इस वक्त तक इस चीज़ ने ख़त्म हो जाना है। अरे भाई, करोड़ों सालों से ये दुनिया चल रही है, करोड़ों सालों से इंसान भी यहाँ पर रह रहे हैं, आज तक ख़त्म हुई कोई चीज़ें? अल्लाह ने इसी ज़मीन से उगाई, इसी ज़मीन से सब तुम्हारा इंतज़ाम किया, तुम अभी इस डर से इंसान अपनी औलाद को ही ख़त्म कर देता है कि खाएंगे कहाँ से, दुनिया के वसाइल ना ख़त्म हो जाएं अगर दुनिया में आ गए। देखो शैतान ने कैसा धोखा दिया, तुम अपनी औलाद को ही ख़त्म कर देते हो, एक तुम्हारी आगे नस्ल ना हो क्योंकि दुनिया के वसाइल ना ख़त्म हो जाएं। कितना सेल्फिश है इंसान, हम खा लें, ये आएंगे तो फिर ये कहाँ से खाएंगे, या ये हमारा ही ना खा लें। वह इम मिन शई इन इल्ला इंदना खजाइन हो, अल्लाह ताला फरमाते हैं सब चीज़ के खजाने हमारे पास हैं, कोई चीज़ ऐसी नहीं है कि उसका खजाना ना हमारे पास हो। सुभान अल्लाह, तुम्हें क्या चाहिए? इज्जत चाहिए, इज्जत का खजाना अल्लाह के पास है। रिस्क चाहिए, रिस्क का खजाना अल्लाह के पास है। अकल चाहिए, अकल का खजाना अल्लाह के पास है। इल्म चाहिए, इल्म का खजाना अल्लाह के पास है। हर खजाना अल्लाह के पास है, और खजानों की चाबी किसके पास है? वो भी अल्लाह के पास है। और वो चाबियां कहाँ हैं वो अल्लाह को ही पता है। अच्छा, फिर अब तुम्हें कोई खजाना में से कुछ चाहिए, मसलन तुम्हें इल्म चाहिए, तो किससे मांगोगे फिर? जिसके पास खजाने की चाबी है, सिंपल एज दैट। सेहत चाहिए तुम्हें, सेहत के खजाने किसके पास है? हर चीज का खजाना जिसके पास है ना, उसी के पास सेहत का भी खजाना, उससे मांगो ना फिर, वो अपने खजाने में से अता कर देगा। तुम्हें इज्जत चाहिए, इज्जत के खजाने तो उसके पास हैं, उससे मांगो वो तुम्हें इज्जत दे देगा। सब खजाने उसके पास हैं, अकल का खजाना, समात का खजाना, बसारत का खजाना, सब खजाने उसके पास हैं। वमानु नज़िलुहु इल्ला बिकदरिम मालूम, और नहीं हम उतारते इसको मगर साथ एक अंदाजे के जो मालूम। जो भी फिर अल्लाह ताला उतारता है, सारी चीज़ों का स्टोरेज उसके पास है, सब के खजाने उसके पास है, वो उतारता है मगर एक अंदाजे के साथ। वही जैसे हमने अभी बात की कि एक लिमिट है हर चीज़ की, लिमिट में उतारता है, और वेल प्लान्ड है हर चीज़, प्लानिंग के मुताबिक उतारता है कि इतनी चीज़ की ज़रूरत है, इतनी उतारी जाए। अगर सारा एक ही दिन दे दिया जाए, मसलन पानी आपको, जितना पानी उतरना है वो सब एक ही दफ़ा दे दिया जाए, तो क्या होगा ना, हम उसको स्टोर कर सकेंगे, दुनिया में सैलाब आ जाएंगे, सब ख़त्म हो जाएगा। उसको पता है कि कितनी बारिश उतारनी है, उसको पता है कि किस खजाने में से कितना देना है। हवा का खजाना है मसलन, अब हवा को कितना चलाना है ये उसको ही पता है, جسے ساری اگر خزانے کا منہ کھول دے, اس کے اوپر کسی کا وہ اس کے اوپر کوئی کنٹرول ہی نہ رکھے, تو اتنا اتنی تیز ہوا چلے کہ سب ختم ہو جائے. اسی طرح اور چیزوں کے خزانے, رزق ہے, بارش ہے, اور جتنی چیزیں, سب کے خزانے اس کے پاس ہے. جو بارش بھی اترتی ہے اس کے وہ خزانے بھی اس رب کے پاس ہیں. کتنی بارش اتارنی ہے, ایک ہی دفعہ نہیں ساری اتار دینی, کس کس طرح اتارنی ہے وہی جانتا ہے, کب اتارنی ہے وہ بھی جانتا ہے. سبحان اللہ. اسی لیے ایک قول ہے حکم بن عینہ کا, کہتے ہیں کہ بارش کے ساتھ اتنے فرشتے اترتے ہیں جن کی گنتی کل انسانوں اور جنات سے زیادہ ہوتی ہے, کہ ایک ایک قطرے کا خیال رکھتے ہیں کہ وہ کہاں برسا اور اسے کیا ہوگا. سبحان اللہ, ایک ایک قطرہ کدھر برس رہا ہے, کدھر اس نے گرنا اور اسے کیا اگنا, بقدر معلوم, ایک اندازے کے ساتھ. آئل ہے نا, آئل ہم کتنا یوز کرتے ہیں روزانہ, کتنی گاڑیاں چلتی ہیں, وہ خزانہ ختم نہیں ہو رہا, وہ پھر اور نکلے آتا ہے. اللہ کو پتا ہے کب نکالنا ہے, ایک ہی دفعہ نہیں سارا دے دیا, پھر نکل آتا ہے, پھر کہیں سے اور پتا چلتا ہے وہاں سے اتنا تیل نکل آیا. اب اس پہ انسان غور کرنے لگے تو عقل کتنی انسان کی دھنگ رہ جاتی ہے. گیسز کی ریشو دیکھیں اس فضا میں. کبھی آپ نے یہ سنا ہے کہ جی آکسیجن جو ہے وہ کم ہو گئی ہے فضا میں, اب سارے اپنے لیے آکسیجن کے سلنڈر خرید لیں اور گھر میں رکھ لیں. آکسیجن کے بغیر تو ہم ایک منٹ بھی نہیں رہ سکتے, ایک سیکنڈ نہیں رہ سکتے. تو کبھی ایسا ہوا ہے آکسیجن کی کمی ہو گئی ہو؟ اللہ کو پتا ہے کہ یہ ان کی ضرورت ہے. تو اس نے فیہا معاش, اس نے اتنی ہی رکھا ہے زمین کے اندر, تمہاری ساری ضرورت کو یہیں پہ رکھ دیا اور اتنے بیلنس طریقے سے رکھا ہے, اسی طرح وہ اس چیز کو ریلیز کرتا ہے جس طرح سے ہونی چاہیے. مثلاً اب دیکھیں ہمارے گھر میں چاکلیٹس آ گئیں کہیں سے, اب بچے کیا چاہتے ہیں کہ ایک ہی دفعہ ساری چاکلیٹس دے دیں, لیکن ماں کو پتا ہے کہ نہیں, ایک دفعہ دی تو یہ اپنے پیٹ خراب کر لیں گے, گلے خراب کر لیں گے, ایک دفعہ نہیں دینی. تو وہ ان کو ایک ایک دن میں ایک ایک دوں گی, ایک دفعہ ہی کیوں نہیں دے دیتی, وہ اس میں ان کا ہی نقصان ہے. یہ جو بیلنس ہے نا ایک اندازے کے ساتھ, جو معلوم ہے, جو اس کو ہی پتا ہے کہ کس طرح دینا ہے, یہ اس کو معلوم ہے, وہ اس طرح سے عطا کرتا ہے. ایک ماں کو اگر اپنے بچوں کو پتا ہے اللہ تعالیٰ کے تو یہ مخلوق ہیں, کیا اس کو نہیں پتا ہوگا, اللہ یعلم من خلق, کیا اس کو نہیں پتا ہوگا کس طرح ان کو دینا ہے. ایک حدیث ہے سامنے ابھی نہیں ہے, کہ بعض اللہ کے بندے بیمار ہوتے ہیں, اللہ تعالیٰ کو پتا ہے کہ اگر ان کو صحت دے دے گا, میں اپنے الفاظ میں بتا رہی ہوں میرے پاس سامنے نہیں حدیث, تو یہ اللہ سے دور ہو جائیں گے, تو اللہ ان کو صحت نہیں دیتا. اور میرے کچھ بندے ایسے ہیں, حدیث قدسی ہے وہ, کہ میں اگر بیمار کر دوں گا ان کو تو یہ میرے سے دور ہو جائیں گے, تو میں ان کو بیمار نہیں کرتا. میرے کچھ بندے ایسے ہیں جو مالدار ہیں, مجھے پتہ ہے کہ اگر میں ان کو غریب کر دوں گا, ان سے ان کو تنگی دوں گا تو یہ مجھ سے دور ہو جائیں گے, تو میں ان کو مال ہی دیے رکھتا ہوں. اور میرے کچھ بندے ہیں جو غریب ہیں, مجھے پتہ ہے کہ اگر میں ان کو مال عطا کر دوں گا تو میرے سے دور ہو جائیں گے, تو میں ان کو نہیں مال دیتا. اللہ تعالیٰ کی حکمتیں ہیں اور اللہ تعالیٰ کی کوئی لمٹس ہیں, اللہ تعالیٰ نے حدیں مقرر کی ہیں. آپ دیکھیں اس میں ہی, آپ دیکھ لیں بقدر معلوم کے اندر, کہ سبحان اللہ, جو ابھی تو میں نے آپ کو گیسز کی ریشو کا بتایا نا, کہ آکسیجن اتنی ہے فضا میں, صرف آکسیجن ہی تو نہیں اور کتنی ساری گیسز ہیں, ان کی ریشو اللہ تعالیٰ نے رکھی, کتنی کس ولی کی ضرورت ہے. سورج کو اللہ نے ایک اندازے سے رکھا ہے, قدر معلوم, ایک اندازے سے ایک ڈسٹینس پہ رکھا ہے. قریب ہو جاتا تو ہم جل جاتے اور دور ہو جاتا تو ہم فریز ہو جاتے. وہ صحیح اندازہ ایکوریٹ اتنا رکھنا کس کا کام ہے. پھر آپ دیکھیں گریویٹی جو ہے ایک حد ہے, اگر اس کو زیادہ کر دیا جاتا تو ہم چل ہی نہیں سکتے تھے زمین پہ, اتنے ہم وزنی ہو جاتے کیونکہ زمین جکڑ لیتی نا ہمیں. اور اگر اس کو کم کر دیتے تو جیسے ہم لوگ آپ اسپیس میں دیکھتے ہیں, چاند پہ نہیں آپ دیکھیں اڑتے اڑتے جا رہے ہیں, اس طرح ہم ہوتے. تو کشش ثقل اللہ تعالیٰ نے بالکل بیلنس رکھی, ہر چیز میں ایک اندازہ ہے. کیا اس سے تم رب کو نہیں پہچانتے؟ تم کہتے ہیں ہمیں معجزے دکھاؤ, وہ معجزے دکھاؤ, تمہیں یہ معجزے نظر نہیں آتے. ایون ابو ہریرہ فرماتے ہیں بارش کے قطرے نازل نہیں ہوتے مگر ایک مقرر مقدار کے مطابق. آپ کا کیا مطلب ہے ایسے ہی بس ہوتی رہتی بارش, کبھی زیادہ ہو گئی کبھی کم ہو گئی, جتنی مرضی ہو گئی؟ نہیں, ایک ایک قطرے کا حساب ہے کہ ایک ایک قطرہ کتنا یہاں پہ گرنا ہے, کتنا کس زمین پہ گرنا ہے, اور کتنے قطرے گرنے ہیں۔ ایک مچھلی ایسی ہے جس کے بارے میں کہا جاتا ہے کہ وہ 90 لاکھ انڈے دیتی ہے، 90 لاکھ، لیکن اس کے بعد اپنے انڈوں کو خود ہی کھا لیتی ہے۔ اگر وہ ایسے نہ کرے تو سارے سمندر میں صرف وہی مچھلی ہوگی اور کچھ ہوگا ہی نہیں۔ یہ بیلنس کس نے رکھا؟ ایک وقت میں ایک سانپ جو ہے، مادہ سانپ، 120 انڈے دیتی ہے، لیکن اس کے بعد ان کو بھول جاتی ہے اور بعض دفعہ ان کو کھا لیتی ہے۔ اگر ایسا نہیں ہوتا تو اس زمین پہ سارے طرف سانپ ہی سانپ ہوتے، کون ان کو رکھ رہا ہے؟ کہ ایک ان کی ایک اندازہ ہے، ایک ان کی حد مقرر ہے، کون رکھ رہا ہے؟ کوئی رب ہے نا؟ کس نے بیلنس کیا ہوا یہ نظام؟ دیکھیں یہاں پہ اتنے سپیشیز ہیں، ایک ایک سپیشی میں کتنے، مثلا ایک چڑیا، ایک سپیشی ہے، ایک نسل ہے، اس کی کتنی ساری چڑیاں ہوں گی۔ یہاں پہ نیو جرسی کی چڑیاں الگ کر لیں، پورے امریکہ میں کتنی چڑیاں ہیں، پھر پوری دنیا میں کتنی چڑیاں ہیں، ایشیا میں، یورپ میں کتنی چڑیاں۔ اب اگر وہ اسی طرح آگے سے آگے ان کی نسل بڑھتی جائے اور بے طرح بڑھنا شروع ہو جائے تو ہر طرف چڑیاں ہی چڑیاں ہو جائیں۔ چونٹیاں ہیں، چونٹیاں کتنی، سوچیں اس وقت کتنی تعداد ہے ہمیں تو نہیں پتہ۔ اگر وہ اسی طرح ان بیلنس بڑھنا شروع ہو جائے ہر طرف چونٹیاں ہی چونٹیاں نظر آئیں گی، آپ کیا کریں گے ان کا؟ ہر جگہ جا جا کے تو نہیں ہم ان کو مار سکتے پوری دنیا میں۔ یہ بیلنس آف پاپولیشن اللہ نے رکھا ہے۔ یہ دنیا میں معیشت کا سامان تمہارے لیے، زندگی گزارنے کا سامان اللہ نے رکھا، چاہے وہ تمہاری خوراک ہے، تو چاہے تمہاری آکسیجن ہے، چاہے پانی ہے، چاہے کچھ بھی چیزیں، یہ اللہ نے رکھی ہیں۔ تمہیں کیا کیا چیزوں کی ضرورت ہے؟ جو خزانے ہیں وہ اس کے پاس ہیں، وہ اس میں سے دیکھ دیکھ کے، جیسے ماں ایک بچوں کے لیے جانتی ہے کہ کتنا کس بچے کو دینا ہے اور کتنا نہیں دینا، وہ اس کو پتا ہے، اور کس وقت دینا ہے یہ بھی پتا ہے۔ تو اللہ تعالیٰ اپنی کائنات کے اندر پلاننگ کے ساتھ چیزوں کو ریلیز کرتا ہے، کس وقت کتنی چیز اس وقت ہونی چاہیے، کس چیز کا کتنا ریشو ہونا چاہیے۔ آپ اسی سے اندازہ لگائیں، تو ابھی ہم نے شہاب کی بات کی، شہاب ثاقب بھی ان کو کہتے ہیں، تو اندازہ کریں۔ یعنی یہ بھی ایک فیکٹ ہے کہ روزانہ زمین کی طرف ایک خرب، عرب نہیں، خرب، یہ شہاب جو ہے نا آتے ہیں، لیکن یہ زمین پہ نہیں گر سکتے۔ صرف 2 کروڑ ہیں جو زمین کے، جو صرف آؤٹر جو اس کی کورنگ ہے اس میں داخل ہوتے ہیں، صرف 2 کروڑ، اور ان میں سے بھی صرف ایک آدھ کوئی ہوتا ہے جو زمین تک پہنچتا ہے۔ اگر یہ ایک خرب سارے ہی پہنچنے شروع کر دیتے یا 2 کروڑ ہی گرنے شروع ہو جاتے تو ہم تو یہاں پہ رہ ہی نہیں سکتے، تو ہر طرف سے آگ کے گولے آ رہے ہوتے۔ اور ہمارے، ایک بات اس میں میں کہنا بھول گئی، کہ ہمارے لوگوں کچھ ایسے ہیں کہ وہ کہتے ہیں وہ جی شوٹنگ سٹار، اچھا جی میک اے وش۔ ہمارے قرآن بتاتا ہے کہ وہ شیاطین ہیں جن کو مار پڑ رہی ہے، تم کہہ رہے ہو میک اے وش۔ اب تمہیں تو وش کرنے کے لیے وقت بتائے گئے کہ کس وقت تمہاری دعائیں قبول ہوتی ہیں، اس کا نہیں پتا ہے کہ کون سے اوقات ہیں جن میں دعائیں قبول ہوتی ہیں، وہ اوقات بتا دیے تمہارے نبی نے، تم کہتے ہو شوٹنگ سٹار ہے تو وش کرو۔ عجیب ہی معاملات ہیں۔ تو سبحان اللہ، کہ یعنی ایک ایک چیز کی مقدار، ایک ایک چیز کا بیلنس، ایک ایک چیز جو انسان کی ضرورت ہے، کس حد میں کتنی چاہیے، اس مناسبت کے ساتھ اللہ تعالیٰ اتارتے ہیں۔ ما ننزلہ الا بقدر، ایسا نہیں کہ اللہ کے خزانوں میں کوئی، یہ نہ سمجھے گا کوئی کمی ہے، مگر وہ چیز بھی کیوں نہیں مل جاتی؟ ہم چاہتے ہیں وہ بچوں کی طرح نا چاکلیٹ سارا اتنا بیک کرتے ہیں، نہیں پلیز پلیز اور دے دیں اور دے دیں، وہ چاہتے ہیں سارا ایک دفعہ مل جائے، ہم بھی چاہتے ہیں سارا کیوں نہیں مل جاتا، حالانکہ وہ چیز ہمیں لگتی بھی ہے کہ نہیں اس میں کیا نقصان ہو سکتا ہے، تو بالکل جائز ہے، اور اللہ کو پتا ہے، وہ اپنے اندازے کے مطابق دیتا ہے، ویسے اس کے خزانوں میں کمی نہیں ہے۔ آپ کو کیا پتا وہ چیز آپ کے حق میں اچھی بھی ہے یا زیادہ دینا، ہو سکتا ہے اچھی نہ ہو، زیادہ آپ کو رزق مل جائے، آپ کہتے ہیں مجھے بہت پیسہ مل جائے، میں بہت امیر ہو جاؤں، آپ کو کیا پتا وہ آپ کے لیے صحیح بھی ہے نہیں، اللہ تعالیٰ قدر معلوم سے دیتا ہے، مگر پھر ہم رونے دھونے لگ جاتے ہیں کیوں نہیں ملا مجھے، زیادہ کیوں نہیں مل رہا۔ ایک اور حدیث قدسی میں ہے کہ میرے بندوں میں کوئی ہے جو عبادت کا شوق رکھتا ہے تو میں اس کو روک دیتا ہوں تاکہ اس میں تکبر پیدا نہ ہو جائے۔ سبحان اللہ، تو اللہ کو پتا ہے کس کے لیے محتاجی بہتر ہے، غربت میں رہنا بہتر ہے، کس کے لیے کشادگی بہتر ہے، اللہ کو پتا ہے کہ کس کے لیے صحت بہتر ہے اور کس کے لیے بیمار رہنا بہتر ہے۔ اللہ اکبر۔ تو اس نے ہر چیز کو اس کی لمٹس میں اور ہر چیز کو ایک اندازے کے ساتھ رکھا۔ اب آپ بتائیں، اتنی ساری باتیں پڑھ کے، ابھی تو چونکہ وقت نہیں ہوتا، ہم اتنے اس کی ڈیپتھ میں نہیں جا سکتے، ورنہ یہ صرف ہم اتنے حصے کو لے لیں نا، یہ جو ساری نشانیاں، اور ان میں غور کرنے شروع کرتے ہیں آپ ایک ایک چیز کو، آپ آئل کتنا کنزیوم کرتے ہیں، گاڑیاں کتنی چلتی ہیں، ہر دن کتنا آئل یوز ہوتا ہے، پھر وہ گیسز بن کے اڑ جاتا ہے، وہ کیسے بنتا ہے، وہ زمین میں کیسے بنتا ہے، ان خزانوں پہ غور کریں، آپ سوچتے ہی رہ جائیں گے۔ کس کس چیز پہ آپ سوچیں گے، کتنی چیزیں ہیں، کوئی کئی چیزیں ہیں جن کو انسان کی آنکھ دیکھتی ہے، ان کے اوپر بھی ہم سوچیں، اور کئی چیزیں ہیں جو انسان کی آنکھ دیکھتی ہی نہیں ہے، مثلاً عزت کے خزانے، حکمت کے خزانے، علم کے خزانے، وہ اور اس کے خزانوں میں تو نہ آگ لگتی نہ کوئی چوری کر سکتا ہے وہاں سے، اس کے ایسے خزانے ہیں۔ تو یہ سب سوچیں آپ، تو انسان سوچتا ہے یا اللہ تو نے مجھے اتنا کچھ میرے لیے انتظام کیا ہے، وجعلنا لکم لکم لکم، تمہارے لیے، تمہارے لیے ہم نے اتارا ہے، ہم نے یہ سارا اسباب معیشت اس زمین کے اندر رکھا ہے، تم کتنی ساری چیزوں کو تمہارے ذمے لگا دیا جاتا تھا کہ ان سب کو کھلاؤ، تو تم تو رونے ہی بیٹھ جاتے کہ ہم کیسے کریں، ہم تو اپنے گھر کا نہیں افورڈ کر سکتے، جو تم اپنے گھر میں بھی کھاتے ہو وہ بھی اللہ ہی تمہیں کھلا رہا ہے، لیکن اس کے علاوہ کتنی مخلوق کو دیکھو، وہ تمہاری تو ذمہ ہے ہی نہیں، وہ رب کھلا رہا ہے۔ جب ماں کے پیٹ میں تھے تب کون کھلاتا تھا، ماں تو نہیں کھلا سکتی، وہاں تک کون پہنچاتا تھا، دنیا میں آئے تو ماں کی چھاتیوں سے کس نے دودھ کو رواں کر دیا۔ پھر بھی انسان بڑا ہو کے یہ سوچتا ہے کہ مجھے کھلائے گا کون، میرے رزق کا کیا ہوگا، اور باقی بھی جتنی رزق کی نہیں جتنی چیزوں کو بھی سوچ لیں، اگر یہ بیلنس نہ اللہ تعالی رکھتا، یہاں پہ رہنا مشکل ہو جاتا، آپ نہیں رہ سکتے تھے، تو رب کا حق کیسے ادا کرو گے، کیسے اپنے رب کا حق ادا کر سکتے ہو آپ جب اتنی باتیں پڑھ لیتے ہو، نہ لمٹ لگانا ہمارے ہاتھ میں ہے، نہ کسی چیز کی مقدار مقرر کرنا ہمارے ہاتھ میں ہے، نہ ہمیں اتنا علم ہی ہے، ہاتھ میں تو چھوڑے، نہ ہمیں اتنا علم ہی ہے کہ کتنا کس وقت ہونا چاہیے، نہ ہر ایک کو کھلانا ہمارے بس میں ہے، نہ اس زمین سے ہمارے اسباب معیشت سامان زندگی نکالنا ہمارے بس میں ہے۔ اب یہی ہے ربی کو ماتو کا سیبان، تو یہی کہوں گی کہ پھر اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے، پھر بھی نہ تم اگر پہچانو رب کو تو پھر کیسے پہچانو گے۔ وارسلنا الرياح لواقحا فانزلنا من السماء ماء فاسقيناكم، اور بار بار یہ واٹر سائیکل کا تو قرآن کریم میں آتا ہے، واٹر سائیکل جو آج ہمیں پتہ چلا ہے کہ ایک واٹر سائیکل ہے جس سے بارشیں ہوتی ہیں، اور کیسے وہ سائیکل چلتا ہے، کیسے سمندروں سے پانی اٹھتا ہے، ہوائیں اٹھا کے لے کے جاتی ہیں، اس میں بھی بیلنس ہے، کہیں ہوائیں لے کے یہ زمین کی اس سے ہی لیئر سے ہی باہر نکل جاتی، نہیں اتنی بھی نہیں اوپر جاتی، اتنا بھی نہیں نیچے ہوتی کہ بالکل ہی ذرا سا ہی اوپر جائے اور 10-15 فٹ پہ جا کے بس وہیں پہ رہ جائے، بالکل بیلنسڈ، کہاں تک اٹھا کے لے کے جانا ہے پانی۔ تو یہ ہواؤں کو بھیجتے ہیں، ہم بھیجتے ہیں ہواؤں کو کہ وہ بوجھل بنا کے، بوجھل کیسے ہوتی ہیں کہ اس میں پانی اٹھایا ہوتا ہے نا انہوں نے بادلوں کا، بادلوں کو اٹھایا ہوتا ہے، فانزلنا من السماء ماء، پھر نازل کیا ہم نے آسمان سے اس پانی کو، فاسقیناکم، پلایا ہم نے تم کو اس سے، اس سے کس سے، اس پانی سے یعنی بارش سے، ہم نے تم کو اس سے پلایا۔ اور آپ کو پتا ہے نا کہ جو ہم پانی یوز کرتے ہیں وہ کیسے ہوتا ہے، یہ کبھی آپ اس کو ضرور ذرا اس کے اوپر ریسرچ کریں، رب نے کیا نظام بنایا ہمارے لیے، اور ہم تو کیا سوچ رہے ہیں، ہم تو بارش کا پانی نہیں پیتے، کہاں بارش کا پانی یوز کرتے ہیں، وہ تو ایسے ہی گرتی رہتی ہے۔ تو یہ جو آپ کے واٹر ریزروائرز ہیں یہ کہاں سے آتے ہیں، یہ آپ دیکھتے نہیں، یہ جب کبھی بارش کم ہوتی ہے تو پھر وہ کہتے ہیں آپ زیادہ اپنے پودوں کو پانی نہ دیں، یہ نہ کریں، ہمارے واٹر ریزروائرز کم ہو رہے ہیں، وہ کہاں سے ریزروائرز ہوتے ہیں، یہ بارش ہے نا برستی ہے۔ اسی سے پھر آپ یہ بھی دیکھیں، یہ جو اللہ تعالیٰ نے نظام بنایا گلیشیئرز میں، گلیشیئرز پہ آپ پہاڑوں کے اوپر دیکھتے ہیں نا، برف جمی ہوئی ہے، وہ اللہ نے، اللہ کا اسٹوریج سسٹم ہے، وہاں پہ اسٹور ہوتا ہے پانی، پھر وہ پانی تھوڑا تھوڑا کر کے، وہ بھی بقدر معلوم ہے، اللہ کو پتہ ہے کس اندازے کے ساتھ کون سا بیلنس رکھنا ہے، थोड़ा थोड़ा करके फिर वो नदी नालों में चश्मों की सूरत में वहां पे आप तक पहुंचता है। एकदम ये पिघल जाए, वो कहते हैं ना आप साउथ पोल के अंदर कितनी ज्यादा वो जल्दी मेल्ट होना शुरू हो रहा है, तो अगर इस तरह ही चलता रहा तो जमीन पे सैलाब आ जाएंगे और कई इलाके पानी के नीचे चले जाएंगे। तो अल्लाह ताला ने देखो कहाँ कहाँ पे स्टोरेज के निजाम रखे हैं, वहां पे स्टोर होता है पानी। अगर आपको कह दिया जाता ना कि आप इतना स्टोर करें, हम घरों में कैसे स्टोर करते, हमारे तो नलके चलते हैं तो फिर आता है पानी, बस उतना ही हमें चाहिए होता है, हम किधर स्टोर रखते इतना ज्यादा। अल्लाह ताला ने स्टोरेज सिस्टम बनाया, पानी जो समंदर से उठता है वो खारी नमकीन, और जब सुभान अल्लाह बारिश की सूरत में आता है तो मीठा। कैसे निजाम बना लिया, तो वो फिर ना सड़ता है वहां पे, ना बदबूदार होता है, ना कुछ होता है, वो बर्फ की सूरत में वहां पे जमा हुआ है और वहां से फिर वो आता रहता है। उससे हम तुम्हें पिलाते हैं, वमा अंतुम लहू बिखाज़िनीन, तुम तो नहीं इसके लिए जखीरा करने वाले, तुम तो नहीं इसको वहां पे स्टोर करते, पहाड़ों की चोटियों पे जाके आप रखते हैं कि यहाँ पे स्टोर करें और यहाँ पे बर्फ की सूरत में रखें, फिर इसको पिघलाता कौन है, ये पूरा साल पानी कौन वहां से नदी नालों में डाल के भेजता रहता है। अल्लाह हू अकबर, तो देखो कैसे आसमान से बरसाता है, फिर जमीन में कई जगह फिर जमा होता है ये पानी, सिर्फ उसके ऊपर नहीं जमा होता ग्लेशियर की सूरत में, ग्लेशियर तो हैं, वाटर स्टोरेज के टैंक्स हैं वो तो ठीक है, लेकिन उसके अलावा नदी नालों में दरियाओं में भी इसी तरह आता है अल्लाह ताला जो बारिश बरसाता है। कहीं कुआं आप खोदते हैं उसे निकालते हैं, वो इसलिए कि अल्लाह ने वहां पे स्टोर किया हुआ, और इस सारे निजाम से ही लाइफ की सस्टेनेंस है, पानी के बगैर तो वजूद ही नहीं ना किसी भी जानदार का। इसलिए अल्लाह ताला अपनी निशानी दिखाता है कि साइंस पढ़ पढ़ के हम हलकान रहते हैं, मगर ये भी तो पहचाने कि इस सारे को पढ़ के कि ये हो जाता है, वो हो जाता है, वो हो जाता है, खुद तो नहीं हो जाता ना, कोई कोई ताकत है ना जो पीछे कर रही, उस तक नहीं पहुंचते। وَإِنَّا لَنَحْنُ نُحْيِي وَنُمِيتُ وَنَحْنُ الْوَارِثُونَ, और हम ही हैं जो जिंदगी देते हैं, जिंदा करते हैं, और हम ही हैं जो मौत देते हैं। जिंदगी और मौत भी किसके हाथ में, अरे वो रब, उस रब को ना पहचाने फिर कोई, और ना उससे ताल्लुक रखे और ना उससे दोस्ती बनाए, तो वो कितना महरूम है, सब कुछ उसके हाथ में ही है। देखें अब आप सारे ये सारी आयतें अगर आप देखें, कौन सी चीज़ अब लेफ्ट आउट रह गई, कोई भी चीज़ नहीं, हर चीज़ चाहे प्लांट्स ले लें, आपकी सस्टेनेंस को कोई सामान ले लें, चाहे खजाने ले लें, चाहे सब चीज़, और आखिर में ज़िंदगी और मौत भी उसके हाथ में। आपको थोड़ा सा किसी का पता चले फलां मिनिस्टर बन गया, वो फलां गवर्नर बन गया, तो आप कहते हैं भाई उसके साथ ज़रा उसके घर मिठाई लेकर जाते हैं, ज़रा उसको सलाम दुआ करते हैं, ज़रा उसके साथ बना के रखो भाई। क्यों बना के रखो, इसलिए कि भाई वो एक पोजिशन के ऊपर पहुँच गया, कल को कोई काम पड़ सकता है ना। और वो रब जिसके हाथ में हर चीज है, आप उसके साथ बना के रखने का नहीं सोचते। وَنَحْنُ الْوَارِثُونَ, और हम वारिस हैं। वारिस का मतलब क्या, वारिस कौन होता है, जब एक मर जाता है तो उसके पीछे जो रहने वाला होता है वो वारिस होता है, राइट, ऐसे ही हम सोचते हैं। तो इसी तरह इस दुनिया में जितनी चीजें हैं, चाहे वो आपके मकान हैं, ज़मीनें, जायदादें, सोना चांदी, जिनको आज आप इतना दिल से लगा लगा के रखते हैं, जेवर जो भी चीज़ें, हम मर जाएंगे तो किसको मिलेगी, जो हमारे बाद नस्ल है, फिर वो मर जाएगी तो किसको मिलेगी, उनसे अगली नस्ल को, फिर वो मर जाएगी तो उसके बाद किसको मिलेगी, उनसे अगली नस्ल को, और इसी तरह चलते 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 एक दिन ऐसा भी आएगा कि कोई भी जिंदा नहीं रहेगा, सभी मर जाएंगे। असल फिर सब चीजों का मालिक कौन होगा, अल्लाह, जो अल्लाह ताला जब आसमान और जमीन को अपने हाथ में लपेटेंगे, जब पहला नुफ़ा फूंक दिया जाएगा, पहला सूर फूंक दिया जाएगा, तो अल्लाह ताला आसमान और जमीन को अपने हाथ में लपेटेंगे, अल्लाह ताला फरमाएंगे कहाँ है दुनिया के बादशाह, ऐन अल जब्बारून, कहाँ है, और दुनिया के बादशाह कहाँ है, कोई भी नहीं होगा जो जवाब देगा, अल्लाह ही वारिस है, सब चीज उसके उसको बिलोंग करती है, वही सब चीज का मालिक है, थोड़ी देर के लिए हमें मिल जाती है, हम सोचते हैं पता नहीं हम ही मालिक हो गए, ऐसा नहीं है, असल वारिस अल्लाह ही है, यानी एवरीथिंग बिलोंग्स टू हिम और इन द एंड उसी के पास जानी है। जो हमारे पास है वो टेम्पररी है, वो अमानत है, और हमने अपने आप को मालिक बना लिया। अब वो तो थोड़ी देर के लिए नहीं कोई किसी को चीज दे देता, ये लें जी आप थोड़ी देर आप भी यूज कर लें और फिर वापस कर देना। इसी तरह ये सब चीजें हैं और इनके पीछे हम इतना लड़ रहे हैं। और नहनुल वारिस सुन, अल्लाह ताला फरमाते हैं हम है वारिस, सब मर जाएंगे तो सिर्फ बाकी रहने वाली रब की जात है, वही मालिक है सब चीजों का। वलकद अलिमन المستقدمین منكم ولقد علمنا المستأخرین, और अल्लाह ही जानता है तुम में से मुस्तकदिम कौन है और अल्लाह ही जानता है तुम में से मुस्ताखिर कौन है। मुस्तकदिम और मुस्ताखिर का मतलब क्या है? अब इसके बहुत सारे माने बयान किए गए हैं और हम देख लेते हैं, मगर जो ज़्यादा इसके अंदर राजे है वो फिर हम इंशाल्लाह देखेंगे। खदादा और इकरीमा फरमाते हैं कि मुस्तकदिमीन से मुराद वो लोग हैं जो आज तक पैदा हो चुके हैं, और मुस्ताखिरीन जो अभी पैदा नहीं हुए, यानी वो अभी पीछे रहने वाले हैं। ठीक है, इबन अब्बास और ज़िहाक कहते हैं मुस्तकदिमीन से मुराद वो लोग हैं जो मुर्दा हैं, और मुस्ताखिरीन से मुराद जिंदा लोग हैं। मुस्तकदिमीन कैसे वो बने? क्योंकि वो आगे चले गए ना, वो हमसे पहले अल्लाह के पास चले गए और अभी हम जिंदा हैं, हम पीछे रहने वाले हैं। और इसी तरह मुजाहिद ने कहा कि मुस्तकदिमीन से मुराद वो लोग हैं जो पिछली उम्मतों के, और मुस्ताखिरीन से मुराद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की उम्मत के लोग हैं। ठीक है, और जो सबसे प्यारी बात है एक, अब उसकी तरफ आते हैं। और भी दो तीन और अकवाल हैं, लेकिन खैर उनको छोड़ के अब हम सिर्फ एक बात को और देखते हैं। आप इतने ही याद रख रहे हैं तो बड़ी बात है। हसन और क़तादा ने कहा कि मुस्तकदिमीन से मुराद नेकी में आगे बढ़ने वाले हैं, नेकी में अल्लाह की इताअत में, और मुस्ताखिरीन से मुराद हैं जो इसमें पीछे रहने वाले हैं। अल्लाह को पता है कि कौन है जो नेकी में आगे बढ़ रहा है तुम में से, और कौन है जो पीछे रह रहा है, जो सुस्ती कर रहा है। यानी साबिकून का भी पता है जो बढ़ बढ़ के आगे बढ़ बढ़ के नेकियां करते हैं, जो नेकी के चांस को हाथ से जाने नहीं देते, जो इंतजार में रहते हैं कोई नेकी का मौका मिले, और कौन है जो डिले करते रहते हैं, पीछे रह जाते हैं, जो अल्लाह की नाफरमानियां करते हैं वो डिले करते रहते हैं, नेकी को डिले करते रहते हैं, पीछे रहते हैं। और वाकई अगर इंसान देखे कितने ही नेकी के काम हैं जिनमें हम सुस्ती कर जाते हैं, अच्छा अभी करते हैं, अभी करते हैं, अभी करते हैं, अभी मौका, बस वो मौका गुजर गया आप छोड़ो, यानी कर सकते हैं लेकिन डिले डिले। तो कभी आपने सोचा कि अल्लाह ताला को इतना भी पता है कि हम में से कौन है जो आगे जा रहा है, जो रेस में, ये रेस होती है ना, रेस में जो आगे है, और कौन है जो पीछे चल रहा है स्लो स्लो स्लो, जो नेकी कर सकता है बस सुस्त है, नहीं करना चाहता। तो कभी आपने सोचा मैं मुस्तकदिम हूं या मुस्ताखिर हूं? साहबा पता है कैसे होते थे? एक दफा हज़रत उमर कहीं से गुजरे, देखा कि एक बुढ़िया है, अंधी है और शायद बहरी और गूंगी भी थी, मगर उसका घर साफ सुथरा और उसके पास कोई भी नहीं था, सारा काम उसके घर का हुआ है। तो पूछा कि कौन तुम्हारे घर का काम कर जाता है? कहने लगी कोई सुबह सवेरे आता है और काम करके चला जाता है। तो हज़रत उमर को बड़ा तजस्सुस हुआ, अगले दिन देखा, छुप के देखते रहे कि भी कौन आता है, देखा अबू बकर सिद्दीक है, आते हैं और उसके घर का काम करके चले जाते हैं। सोचा कल मैं आके करूँगा, इनके आने से पहले ही मैं कर लूँगा। जब अगले दिन पहुँचे तो देखा कि अबू बकर सिद्दीक करके भी जा चुके हैं। तो कितने ही मौके आए ना कि अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु सबकत ले गए, सबकत ले गए, और हज़रत उमर उनके साथ मुकाबले में लगे रहते थे नेकियों में। तो नेकी में सबकत ले जाना, और एक है नेकी के मामले के अंदर कन्नी कतराना हमारे हालात में, एक है नेकी में जहां मौका मिले आगे बढ़ना, और एक है बहाने करना। इस सब का इल्म अल्लाह को, इतनी मुझे ये प्यारी बात लगी ना कि जो जो नेकी में आगे बढ़ने की कोशिश ही कर रहा है, दिन रात लगा हुआ है, अल्लाह को पता है। जो बहुत हार्ड वर्क कर रहा है, अल्लाह को पता है उसका। और ये बात इंसान को बहुत तसल्ली भी देती है, बहुत अच्छी भी लगती है कि अल्लाह देख रहा है कि मैं कितनी कोशिश कर रही हूँ। सिर्फ नेकी करना काफी नहीं है, ये भी है कि आगे कौन जाता है और पीछे कौन रहता है। दूसरा भी हो सकता है नेकी कर रहा हो लेकिन वो पीछे है। जैसे एक क्लास में ही कुछ लोग हैं वो फुल नंबर ले रहे हैं, आगे पढ़ रहे हो, और कुछ हैं पीछे पीछे स्लो स्पीड में चल रहे हैं। अल्लाह को सबका पता है किसकी कोशिश कितनी है, कौन ट्राई हार्ड कर रहा है, कौन आगे बढ़ने की मुसलसल कोशिश में लगा हुआ है, कौन बेहतर से बेहतर करना चाहता है और कौन बस बहाने करता रहता है, ये हो गया वो हो गया, मेरे हालात मेरे फलाम में, बस मुझे ही पता है। कौन ऐसा है? किसी को भी नहीं हमें बताने की जरूरत, क्योंकि वो जिसके लिए करना है ना, वो कहता है कि हम जानते हैं, हम जानते हैं इस बात को, किसी को बताने की जरूरत नहीं है, अल्लाह को पता है। इन्ना रब्बा का हुआ या शुरू हूं, और बेशक तेरा रब वो इकट्ठा करेगा इनको, किनको? मुस्तकदिमीन को भी और मुस्ताखिरीन को भी, सब इकट्ठे हो जाएंगे, सब एक जगह जमा होंगे। इन्नहु हकीमुन अलीम, बेशक वो हिकमत वाला है और इल्म वाला है। फिर वो अपनी हिकमत के साथ और अपने इल्म के साथ फैसले करेगा कि तुम मुस्तकदिम हो या मुस्ताखिर हो। वहां पे नहीं बहाने चलेंगे कि नहीं जी मैंने ऐसे था और वो था और फलां मुझे मना करता था और फलां मेरी मजबूरी थी। वो बातें अल्लाह को ही पता है, उसको ही इल्म है कि किसकी मजबूरी वाकई है, किसके बहाने, कौन कितना कर सकता था लेकिन उसने नहीं किया, कौन कितनी आगे जा सकता था मगर वो छोटी ही छोटी चीजों को बस मजबूरी बना के और टाइम वेस्ट करता रहा। कोई भी किसी के साथ 24/7 लग के उसके स्केड्यूल और उसकी चीजें नहीं देख सकता। ये इंसान को खुद फैसला करना है, मैं कितनी आगे जा सकती हूँ लेकिन मैं फिर भी सुस्ती कर जाती हूँ। अभी मेरे पास कितना टाइम है कि जो मैं वेस्ट करती हूँ इधर उधर, और मैं उसमें भी नेकियां कमा सकती हूँ। तो इसलिए ये सब चीजें आपको खुद अपने लिए फैसला करनी है, मैं पीछे रहती हूँ या मैं आगे हूं। और आगे अब कहानी शुरू होती है इबलीस की, जो दुश्मनी उसने इंसान के साथ की। मैंने आपको पहले बताया कि पहले दो सूरतों में हम ये किस्सा पढ़ चुके हैं, लेकिन आप देखेंगे कि हर जगह पे जब ये किस्सा आता है तो एक डिफरेंट एस्पेक्ट से हमारे सामने आता है। कहीं जगह पे एक चीज को हाईलाइट किया जाता है, कहीं जगह पे दूसरी चीज को हाईलाइट किया जाता है। और यहाँ पे ज्यादातर आप देखेंगे अल्लाह ताला और इबलीस के दरमियान जो मुकालमा हुआ था उसको ज्यादा हाईलाइट किया गया और उस कन्वर्सेशन को यहाँ पे बयान किया गया। अब वो काफी लंबी कन्वर्सेशन है, और अल्लाह ताला के साथ लंबी कन्वर्सेशन होने का मतलब ये नहीं है कि ये बड़ी अच्छी बात है कि अल्लाह के साथ देखो लंबी लंबी बातें हो रही है, इसलिए कि उसमें अल्लाह का गजब है। तो अब हम देखते हैं यहां से ये स्टोरी, इंसान की क्रिएशन की स्टोरी, कि उसके क्या स्टेजेस हैं, मैं कैसे बनी। असल में तो ये आदम अलैहिस्सलाम की तख्लीक की बात है, और उसके बाद हमारे बाप आदम अलैहिस्सलाम इससे बने, तो जाहिर है इंसान बाकी भी एक बात है कि उन्हीं की औलाद है। तो अल्लाह ताला ने वो स्टोरी बयान फरमाई है यहाँ पे पहले शुरू में कि किस तरह से आदम अलैहिस्सलाम को अल्लाह ताला ने तख्लीक किया। वलकद खलकनल इंसान मिन सलसाल, अलबत्ता तहकीक हमने पैदा किया इंसान को, और मुराद कौन है? आदम अलैहिस्सलाम। मिन सलसाल, खनकती मट्टी से, मिन हमा इम मसनून, स्याह गारे से जो इंसान की शक्ल के अंदर ढलने वाला हो। मसनून का एक ये भी माना है, यानी कि जो ऐसा कि जो ढाली हुई, जैसे एक चीज़ को ढाल लेते ना आप, घर लेते हैं इस तरह, तो इस मट्टी में इंसान की सूरत ढाली गई, या उसका जिस तरह समझ लें पुतला बनाया गया, ठीक है। और स्मेली भी इसका मतलब हो गया। तो अब ये आपको कहीं पे कुरान करीम में तीन मिलेगा, कहीं तीन लाजिब मिलेगा, कहीं हम मसनून मिलेगा, तो ये क्या बात है कि कहीं कुछ है कहीं कुछ है। तो असल बात ये है कि ये इंसान के डिफरेंट स्टेजेस हैं, इंसान का जो बेसिक इंग्रेडिएंट है वो है तुराब, मट्टी, जो जिसको खुश्क मट्टी कहेंगे, ठीक है, खुश्क मट्टी है। जब वो पानी के साथ मिक्स हुई, आप लिखें तुराब, उसके बाद एरो लगाएं, जब अब इसको पानी के साथ गूंदा गया ना तो तीन बनी, तो या नून, तीन, ठीक है। फिर आगे एरो लगाएं, तीन इन लाजिब बनी। फिर लाजिब कैसी है, जिसमें बैक्टीरिया पैदा हो गया हो, जो जैसे होती है ना कि एक प्रोटन सी, काफी देर जब पड़ी रहे तो मट्टी कैसी हालत में हो जाती है। फिर हम इम मसनून बनी, कैसे, जो स्मेली डार्क कलर की मट्टी होती है वो बन गई, रॉटन हो गई और बिल्कुल हम इम मसनून। तो पहली तीन इन लाजिब में आप समझ ले लेस वाली, वो उसको लेस वाली कह सकती हैं बैक्टीरिया जिसमें हो, और हम इम मसनून जो रॉटन है, जो स्मेली है, जो डार्क है, डार्क कलर है उसका, उसके बाद कुछ अरसे तक और पड़ी रहती है तो फिर वो सूख जाती है, और सूख के क्या बनती है, सलसाल। फिर वो सलसाल का मतलब बजने वाली, बजेगी कब, जब वो सूखी होगी, जाहिर है गीली मट्टी तो नहीं बजती। तो ये है प्रोसेस जिससे कि इंसान बना। और आप अगर मट्टी के बर्तन बनाने का प्रोसेस देखें तो कुछ कुछ सिमिलर आपको लगेगा, कि वो भी उसमें भी ऐसे मट्टी गूंदी जाती है, फिर उसको कैसे किया जाता है, उसके बर्तन बनाए जाते हैं, कभी अगर आपको इत्तेफाक हुआ देखने का। तो अल्लाह ताला ने इंसान को खनकती मट्टी से, ऐसी ड्राई और ऐसी बजने वाली मट्टी से पैदा किया, जो स्याह गारे से थी और स्मेली थी। अल्लाहू अकबर, इंसान अपने ओरिजिन के ऊपर देखे, ये हजरत इंसान का तारुफ है, इंट्रोडक्शन है, फर्स्ट डे है, किस चीज से पैदा हुए तुम। और वल जान, और जिन्नों को पैदा किया, खलकना हो मिन कबल, इससे पहले, इसका मतलब इंसान से पहले जिन्नात मौजूद थे, ये कुरान की दलील है। और जिन एक मखलूक है, ये भी कोई नहीं कह सकता कि वो जिन ऐसे ही ये इनकी बातें ही हैं, नहीं, जब कुरान कहता है कि जिन है तो जिन है और इंसान से पहले से मौजूद है, उसको किससे, मिन नार समूम, आग की लिपट से, और समूम कितनी गर्म आग है वो अभी हमने तर्जुमे में देखा था। अब एक बात यहाँ पे समझने की है कि हमारे जहन के अंदर जब ऐसे जिन आता तो ऐसा लगता है कोई ब्लेजिंग फायर है, ऐसी बात नहीं है। असल में जैसे मिसाल के तौर पे आप, मिसाल तो नहीं इतनी मिलती लेकिन मैं जस्ट आपको समझाने के लिए, आप एक केक बनाती हैं तो उसके बाद आप क्या कहेंगी, ये अंडा है या ये मैदा है, कुछ भी नहीं, वो अब ना अंडा रहा ना मैदा रहा, अब तो वो क्या बन गया, केक बन गया। इसी तरह इंसान मट्टी से तो बना है, लेकिन जो उसकी सारी जो फॉर्मेशन हो गई, तो अब इसको नहीं कह सकते कि ये मट्टी है, अब वो एक इंसान है ना। इसी तरह जिन है, अब उसको आग का ना सोचेंगे, अब आप सोचेंगे कि भाई अब आग है तो फिर उसको जहन्नुम के अंदर अगर डाला जाएगा तो फिर तो उसका कोई फायदा नहीं, वो तो आग खुद ही आग है, या शिहाब उसके ऊपर मारा जाता है तो फिर क्या, तो वो नहीं, वो अब जैसे हम इंसान है, मट्टी का ढेला हमें मारा जाए तो तकलीफ होती है ना, तो इसी तरह वो उनको भी आग में डाला जाएगा तो तकलीफ होगी। अच्छा, यहाँ से हमें ये पता चला ना, जो क्रिएशन की स्टोरी हम पढ़ रहे हैं तो ये, इसको हम क्या कहते हैं वैसे, अपनी वैसे कहीं आप पढ़ें तो आप कहते हैं ये दुनियावी तालीम है, हालांकि देखें दुनियावी तालीम नहीं है। कुरान करीम ने मखलूक को स्टडी करना गुनाह नहीं रखा, बल्कि इसको देखना चाहिए और इससे रब को पहचानना चाहिए। हम बाज लोग इसको जब इस तरफ आते हैं दीन की तरह, तो इस चीज़ को बिल्कुल रिजेक्ट कर देते हैं कि नहीं नहीं नहीं, ये अन इस्लामिक है, इस्लामिक ये नहीं है कि आप ये चीज़ें पढ़ो। हालांकि ह्यूमन बॉडी को पढ़ना या ये दूसरी मखलूकात को, या अभी हमने साइंस की और चीज़ें देखी हैं कि वाटर साइकिल है या जिसको हम साइंस कह सकते हैं, वो इन साइंटिफिक फैक्ट्स को देखना, इसमें कोई हरज नहीं है जब तक कि आप इसके ज़रिए अल्लाह को पहचान रहे हैं।